यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। हेटौँडामा बिरामीका आफन्तबाट चिकित्सक कुटिएपछि सन्चो अस्पतालका चिकित्सकहरूद्वारा सामूहिक राजीनामाको चेतावनी। चिकित्सकमाथि आक्रमण गर्नेलाई कानून बमोजिम कार्यवाही गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रतिबद्धता। संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेमुवाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि। प्रतिनिधि सभा र राष्ट्रिय सभाद्वारा नेमुवाङको निधनमा शोक प्रस्ताव पारित। सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान नरोक्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीद्वारा जानकारी। र तालिबानको सत्तारोहणपछि पहिलो पटक चीनद्वारा अफगानिस्तानमा राजदूत नियुक्त।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
समाचार अब विस्तारमा। बिरामीको उपचार गरिरहेका बेला चिकित्सकमाथि भएको आक्रमणले असुरक्षा बढ़ेको भन्दै मकवानपुरका स्वास्थ्य कर्मीहरूले सामूहिक राजीनामाको घोषणा गरेका छन्। हेटौँडा अस्पतालका सबै चिकित्सकले कुटपिटमा संलग्नलाई कार्यवाही माग गर्दै आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी पनि दिएका छन्। सन्चो अस्पतालका 78 जना चिकित्सकहरूले हिजै सामूहिक राजीनामा बुझाएको प्रहरीले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानूनी कार्यवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपाल चिकित्सक संघको ज्ञापन पत्र बुझ्नुहुँदै हिजो प्रधानमन्त्री प्रचण्डले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानून बमोजिम कार्यवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले सार्वजनिक स्थलमा काम गरिरहेका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने जो कोहीलाई पनि उन्मुक्ति नदिइने स्पष्ट पार्नुभएको छ। भदौ 27 गते हेटौँडामा रहेको सन्चो अस्पतालका चिकित्सक विकास थापा र प्रशान्त बिडारीलाई बिरामीको उपचार गरिरहेका बेला भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघका अध्यक्ष अनिल विक्रम कार्कीको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई हिजो ज्ञापन पत्र बुझाएको हो। हेटौँडाका चिकित्सकमाथि अस्पताल कक्षमै कुटपिट गर्ने 4 जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको हिजो जनाएको छ। घटनाको मकवानपुरका स्वास्थ्य क्षेत्रबाट व्यापक विरोध र आन्दोलन गर्ने चेतावनीपछि कुटपिटमा संलग्न 4 जनालाई हिजै पक्राउ गरिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयर्कमा हुने संयुक्त राष्ट्र संघको 78 महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ। उहाँले 21 सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभाको सामान्य बहसको विषय विश्वव्यापी एकताको पुननिर्माण र विश्वास पुनर्जागृत, सन् 2030 एजेण्डा र यसको दिगो विकास लक्ष्य, सबैका लागि शान्ति, समृद्धि, प्रगति र दिगोपना तीव्रता दिने भनी छनौट गरिएको छ। प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघको 78 महासभाको उद्घाटन सत्रमा भाग लिनुहुनेछ। 19 सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनुहुनेछ। न्यूयर्कमा रहँदा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी छोरी गंगा दाहाल, परराष्ट्र मन्त्री एनपी साउद, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल र मन्त्रालयका अन्य विशिष्ट अधिकारीहरू रहनुहुनेछ। संविधान सभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष सुभाष चन्द्र नेमुवाङको राजकीय सम्मानसहित हिजो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उहाँको पार्थिव शरीरमा छोराहरू मिङसो र सुहाङ नेमुवाङले दागबत्ती दिनुभयो। पशुपति आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वर्गीय नेमुवाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा उडाएर सम्मान गर्नुभयो। नेपाली सेनाको एक टुकड़ीले स्वर्गीय नेमुवाङको सम्मानमा सलामी अर्पण गरेको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा उडाएर उहाँप्रति अन्तिम श्रद्धांजलि अर्पण गर्नुभयो। सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा, उप प्रधानमन्त्री तथा मन्त्रीहरू, सांसदहरू, विभिन्न राजनैतिक दलका नेता कार्यकर्ता, सुरक्षा निकायका अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, आफन्त तथा शुभेच्छुकहरूले आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो। स्वर्गीय नेमुवाङको दाह संस्कारमा सहभागी हुन हिजो शवयात्रामा सर्वसाधारणहरूको ठूलो घुइँचो लागेको थियो। प्रतिनिधि सभाको हिजोको बैठकले संविधान सभाका अध्यक्ष, पूर्व सभामुख एवं प्रतिनिधि सभाका सदस्य सुभाष चन्द्र नेमुवाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बैठकमा स्वर्गीय नेमुवाङको आत्माको चिर शान्तिका लागि एक मिनट मौन धारण गरिएको थियो। प्रतिनिधि सभाको अर्को बैठक आज दिउँसो 1 बजे बस्ने कार्यसूची रहेको छ। राष्ट्रिय सभाको हिजोको बैठकले पनि स्वर्गीय नेमुवाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। नेपालको संविधान निर्माणमा उहाँको अग्रणी भूमिका रहेको सम्झना गरिएको छ। राष्ट्रिय सभाको अर्को बैठक असोज 12 गते दिउँसो 1 बजे बस्नेछ। नेकपा एमाले संसदीय दलको हिजोको बैठकले पार्टीका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष एवं प्रतिनिधि सभाका पूर्व सभामुख सुभाष चन्द्र नेमुवाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ। दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले मुलुकको लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा स्वर्गीय नेमुवाङले निर्वाह गर्नुभएको भूमिका अविस्मरणीय रहेको ठहर गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेमुवाङले संविधान निर्माणका क्रममा खेलेको भूमिकाको स्मरण गर्नुभएको छ। नेमुवाङको भौतिक शरीरलाई अन्तिम विदाई गरेर फर्किएपछि उहाँले आफूले 8 वर्ष अगाडि संविधान निर्माणका क्रममा नेमुवाङले खेल्नु भएको भूमिकालाई स्मरण गरेको ओलीले सार्वजनिक रूपमा उल्लेख गर्नुभएको छ। चौतर्फिक दबावका बीच नेमुवाङले संविधान जारी गर्नमा महत्वपूर्ण भूमिका खेलेको ओलीले उल्लेख गर्नुभएको छ। नेकपा एकीकृत समाजवादीले आफ्ना पार्टीका नेताहरूको कार्य विभाजनमा हेरफेर गरेको छ। केन्द्रीय सचिवालयको 66 बैठकले केन्द्रीय कमिटिको कार्य विभाजनमा केही हेरफेर गरेको पार्टी उपाध्यक्ष प्रमेश हमालले जानकारी दिनुभयो। पार्टी अध्यक्ष माधव कुमार नेपालले समग्र पार्टी कामको नेतृत्व गर्नुहुने र महासचिव घनश्याम भूषालले सांगठनिक कामका साथै मोर्चा संगठनका कामको विशेष अनुगमन गर्नुहुने जिम्मेवारी पाउनु भएको उहाँले बताउनुभयो। त्यस्तै सम्मानित नेता झलनाथ खनाल विदेश विभाग प्रमुखका रूपमा रहनुहुनेछ भने उपप्रमुखमा उपाध्यक्ष प्रमेश हमालले जिम्मेवारी सम्हाल्नु भएको पार्टीले विज्ञप्ति मार्फत जनाएको छ। बैठकले पार्टीको प्रतिष्ठानहरू अन्तर्गत इन्चार्जको जिम्मेवारी प्रदीप नेपाललाई दिइएको र पूर्व मन्त्री हरि पराजुलीलाई सचिवमा मनोनित गरेको जनाएको छ। बैठकले 21 जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको पनि सो पार्टीले जनाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान नरोक्ने जनाएको छ। विभिन्न 7 कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला परेकोमा अहिलेसम्म जम्मा एउटा रेडी ट्रेड प्रालीबाट भएको तस्करीको मात्रै अनुसन्धान सकिएको जानकारी दिँदै सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले अनुसन्धान जारी राखिने जानकारी दिनुभयो। सीआईबीले आफ्नो रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। सरकारी वकिलको कार्यालयका अनुसार 1-2 दिनमा मुद्दा अदालतमा पठाइनेछ। 7 कम्पनीबाट 362 किलो सुन तस्करी भएको तथ्य पत्ता लगाए पनि अहिलेसम्म 60 किलो 716 ग्राम मात्रै सुन बरामद भएको सीआईबीले जनाएको छ। धनुषा तथा महोत्तरी जिल्लाका 4 बाढ़ी प्रभावित गाउँपालिकाका विपन्न तथा मध्यम आय भएका बासिन्दालाई लक्षित गरी विश्व बैंकको आर्थिक सहयोग तथा नेपाल सरकारले सञ्चालन गरेको खाद्य तथा पोषण सुरक्षा कार्यक्रम प्रभावकारी देखिएको हाम्रा धनुषा संवाददाता अजय कुमार झाले जनाएका छन्।
धनुषा तथा महोत्तरीको 4 गाउँपालिकामा विश्व बैंकको आर्थिक सहयोगमा लागू भएको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाका कारणले यी पालिकाको पोषण अवस्थामा सुधार हुन थालेको छ। पोषण अवस्थामा सुधार भएपछिको अवस्थाका विषयमा बोल्दै धनुषाका धनौजी गाउँपालिकाका आमा पिङ्की महतो,
सरसफाईको बारेमा जान्छिन, म हरेक बार खाना चार भनेको के हो थाहा थिएन, मेरो 6 महिनाको हुँदा पोषण पाठशालामा गयौं, पहेलोमा थियो, नाप्दै गयौं अनि सुधार गर्दै योमा आयो, अहिले 2 वर्ष
अहिले गाउँ गाउँमा करेसा बारी लगाउने तथा हाँस पाल्ने प्रवृत्तिमा वृद्धि हुन थालेको बताउँदै तेतरी देवी शाह,
बुझेछि साग सब्जी लगाउँ छि बिछन बाल पार्क अपने बन्यास पोषण पालन चले खान पिन
धनुषाको मुखियापट्टी मुसरनिया धनौजी महोत्तरीको पिपरा तथा एकदारा बेलामा कार्यक्रम सञ्चालनमा रहेको छ। पोषण पाठशाला सञ्चालन भएपछि पोषणमा आएको परिवर्तनका विषयमा पाठशालाका शिक्षिका पूजा झा,
बच्चा
हाम्रोमा पहिला सरसफाई थिएन, फोहर हातले खाना खाने, थोरै हातले खाना पकाउने चलन थियो, अहिले सबै सरसफाईमा छ, हरियो तरकारीहरू खाँदै थिएन, अब खान्छ।
विश्व ब्याङ्क तथा नेपाल सरकारको सहयोगमा लागू भएको आयोजनाले काम गरेपछि पोषणमा आएको सुधारका विषयमा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई धनुषाका प्रमुख सुकेश्वर झा:
गाजर चाहिँ पौष्टिक दृष्टिकोणले महत्वपूर्ण हुन्छ, लाभदायी हुन्छ, ब्रोकाउली चाहिँ एकदम राम्रो हुन्छ, त्यसपछि अण्डाको सेवन गर्न पर्छ, यस्ता कुराहरू चाहिँ हामीले बिउहरू पनि वितरण गर्यौं समूहहरूमा, हरियो सागहरू चाहिँ खान थालेका छन्, यसबाट चाहिँ निकै राम्रो प्रगति र राम्रो परिवर्तन देखा परेको छ।
आफ्नै खेतबारीमा हुने साग सब्जी तथा अन्नलाई बिर्सेर प्याकेटको खाना खाने तथा खुवाउने प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि आयोजनाको काम महत्वपूर्ण रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुरधाम।
बाल बालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने मूल नारा सहितको राष्ट्रिय बाल दिवस 2080 सम्पूर्णमा हार्दिक शुभकामना।
यसै अवसरमा विशेष गरी संस्थागत स्याहार पछि बाहिर आउनुभएका किशोर किशोरीको सहज सामाजिक पुनर् एकीकरण र आत्मनिर्भर संग सम्बन्धित निशुल्क सिपमूलक तालिमहरूका लागि छाता संस्था नेपालद्वारा संचालित परियोजना चौतारी युवा क्लबमा तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ।
सम्पर्क नम्बर 01-5502-5016।
प्रायोजक छाता संस्था नेपाल, समन्वय राष्ट्रिय बाल अधिकार परिषद।
बाँकी समाचार। राष्ट्रिय बाल दिवस आज देशभर विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। बाल बालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ मनाउन लागि दिवसका अवसरमा बाल बालिकाको अधिकार रक्षाका लागि काम गर्ने विभिन्न संघ संस्था र विद्यालयहरूले कतिपय कार्यक्रमको आयोजना गरेको जनाएका छन्। सरकारले प्रत्येक वर्ष भदौ 29 बाल दिवस घोषणा गरेर चेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ। यद्यपि अधिकारबाट वञ्चित भएका बाल बालिकाको अवस्था भने अझै सुधार हुन नसकेको विभिन्न प्रतिवेदनहरूले उल्याएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस 2080 अवसरमा नेपाली बाल बालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा हरेक वर्ष भाद्र 29 बाल बालिकाको राष्ट्रिय पर्वका रूपमा राष्ट्रिय बाल दिवस मनाइँदै आएको उल्लेख गर्नुभएको छ। राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा नेपालको संविधानले बाल बालिकाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको र संविधानले गरेको मार्गदर्शन बमोजिम बाल बालिका सम्बन्धी ऐन 2075 र बाल बालिका सम्बन्धी नियमावली 2078 जारी भई कार्यान्वयनको अवस्थामा रही बाल बालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षण जस्ता विषयहरूमा उल्लेखनीय कार्यहरू हुँदै आएको उल्लेख गर्नुभएको छ। राष्ट्रपति पौडेलले बाल अधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानूनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तह लगायत सम्पूर्ण सरकारी र गैर सरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवं अन्य सरकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिकाको प्रमुख दायित्व हुन आएको पनि उल्लेख गर्नुभएको छ। राष्ट्रिय बाल दिवसका अवसरमा आज हुने राष्ट्रिय बाल गीत प्रतियोगिताको अहिले बिहान 9 समाचारपछि रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। तनहुको रिसिङ गाउँपालिका 1 झापुटारमा निर्माणाधीन 140 MW क्षमताको तनहु जलविद्युत आयोजनाको प्रगति 43% पुगेको आयोजना कार्यालयले जनाएको छ। निर्माण शुरू भएको 4 आयोजनाले 3 प्याकेजमा 43% प्रगति हासिल गरेको आयोजनाको प्रवर्तक कम्पनी तनहु हाइड्रो पावर लिमिटेडका प्रबन्ध संचालक किरण कुमार श्रेष्ठले जानकारी दिनुभयो। आयोजनाको समग्र निर्माण 2083 असारभित्र सक्ने लक्ष्य राखिएको छ। कास्कीको माछापुछ्रे गाउँपालिकामा निर्माण भइरहेको अर्को 2500 MW क्षमताको सेती नदी जलविद्युत आयोजनाले आगामी मंगिरको पहिलो सातासम्ममा परीक्षण उत्पादन शुरू गर्ने गरी तयारी गरेको आयोजनाले जनाएको छ। आयोजनाको हालसम्म 95% काम सम्पन्न भएको र 2 महिनाभित्रमा आयोजनाको बाँकी काम सकिएर विद्युत उत्पादन शुरू गर्ने आयोजनाका कार्यकारी अध्यक्ष जगत बहादुर पोखरेलले जानकारी दिनुभयो। चालू आर्थिक वर्षको अहिलेसम्मको अवधिमा सड़क अनुशासन उल्लंघन गर्ने 117,468 कार्यवाही गरिएको प्रहरीले जनाएको छ। संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात परिषदको हिजो भएको बैठकमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले चालू आर्थिक वर्षको हालसम्म सड़क अनुशासन उल्लंघन गर्नेहरूलाई कार्यवाही गरिएको बताउनुभयो। उहाँका अनुसार आर्थिक वर्ष 2078-79 5,04,597 र 79-80 8,95,061 कार्यवाही गरिएको थियो। उपरीक्षक भट्टले एकजना ट्राफिक प्रहरीले 1.8 8-7 किलोमिटर सड़क क्षेत्रमा करिब 1648 सवारी साधन व्यवस्थापन गर्नु परेको अवस्था रहेको पनि जानकारी गराउनुभयो। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणको कार्यक्षेत्रमा पर्ने यातायात व्यवस्थापनसँग सम्बन्धित निर्णय प्राधिकरणसँग समन्वय गरेर मात्रै गर्नुपर्ने निर्णय गरेको छ। बैठकमा काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले परिषदले आफ्नो क्षेत्रभित्रको काम अघि बढ़ाइसकेको जानकारी दिनुभएको थियो। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यातायात क्षेत्रको व्यवस्थापन गर्ने काममा दोहोरोपना रहेको उल्लेख गर्नुहुँदै दोहोरोपनालाई हटाउनु पर्नेमा जोड़ दिनुभयो। काठमाडौँ महानगरपालिका कृषि तथा पशुपक्षी विकासले खुला रूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देश गरेको छ। विभागका वरिष्ठ पशु चिकित्सक अवधेश झाले एक सूचना जारी गर्नुभई खुला रूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम र तत्काल व्यवसाय दर्ता गर्न निर्देशन दिइएको जानकारी गराउनु भएको छ। पाँचथरको फिदिम नगरपालिकाका अधिकांश किसानहरू आमदानीको मुख्य स्रोत मानिएको मूला खेतीतर्फ आकर्षित हुँदै गएका छन्। पाँचथरबाट दुर्गा खनालको यो रिपोर्ट।
पाँचथरको फिदिम नगरपालिका वार्ड नम्बर 3 र 8 का अधिकांश किसानहरू यतिखेर मूला बेचबिखन गर्न व्यस्त देखिन्छन्। उखेलेको मूलालाई खोल्सा र पखाल्न प्याकिङ गर्न र ढुवाली गर्नका लागि किसानहरू खटिरहेका छन्। यस क्षेत्रमा आमदानीको प्रमुख स्रोत मानिएको मूलाको बजार मूल्य घटबड भइरहन्छ। गत वर्ष प्रति केजी 10 रूपियाँसम्म बजार मूल्य पाएको मूलाले यस वर्ष 30 रूपियाँसम्म पाएको छ। मूल्य बढे पनि उत्पादन कम भएको किसानहरूको भनाइ छ।
यो दामले चाहिँ 6-7 लाख छिनाउनु हुन्छ। धेरै रोप्नेले थोरै रोप्नेले पनि हुन्छ 3-4 लाखसम्म।
अचार र सलादको रूपमा प्रयोग गरिने मूला जेठ असारमा रोपेर भदौ असोजसम्ममा बिक्री गर्न सकिन्छ। जिल्लाको फिदिम नगरपालिका सहित फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकाको माथिल्लो भागमा विशेष गरी मूलाको व्यावसायिक खेती गरिन्छ। यहाँ उत्पादित मूला झापा मोरङ सुनसरी र भारतका केही बजारमा बिक्री हुने गर्दछ। पकेट विकास कार्यक्रममा स्थानीय तहले मूला खेतीलाई प्राथमिकतामा राखेमा किसानको आय स्तर राम्रो हुने बताउनुहुन्छ कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख शालिकराम भट्टराई।
मूला चाहिँ अहिले तरकारी बालीमा अग्र स्थानमा पाँचथरमा नगदे बालीको रूपमा विकसित भएको हुनाले यसलाई प्रधानमन्त्री आयोजना अन्तर्गत पकेट विकास कार्यक्रममा मूलालाई मात्रै प्राथमिकता दिएर राख्ने हो भने किसानहरूको आय स्तर चाहिँ धेरै राम्रो हुन्थ्यो।
मूलाको मूल्य निर्धारण झापाको चारालीमा मात्र हुने भएकाले मूल्य घटबड हुने गरेको छ। मूलाको भारत निर्यातमा नेपालले समन्वय नगरेकोले किसान मारमा परेको स्थानीय भनाइ छ। रैथाने बाली प्रवर्धनमा वडाले पनि सहयोग गर्ने गरेको फिदिम 3 का वडा अध्यक्ष नरेन्द्र गुरुङ बताउनुहुन्छ।
रैथाने बालीलाई राम्रो रूपमा सुधार लानुपर्छ भनेर नयाँ कृषि प्रणाली पनि अप्नाउँदैछौँ। नयाँ नयाँ औजारहरू वितरण गर्ने काम भइरहेको छ।
पाँचथरमा 250 हेक्टर जमिनमा 3,250 मेट्रिक टन मूला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ। स्थानीय जनप्रतिनिधिले कृषकहरूलाई संगठित गरी कृषिजन्य वस्तुको प्रवर्धन र बजारीकरणमा ध्यान दिन जरूरी देखिन्छ।
संयुक्त राष्ट्रसंघको आह्वानमा लिबियामा तैनात सबै 235 जना नेपाली शान्ति सैनिक सुरक्षित रहेको त्यहाँस्थित नेपाली सेनाको शिविरले जनाएको छ। पूर्वी लिबियामा डानियल आँधीका कारण आएको विनाशकारी बाढ़ीमा परि ठूलो संख्याका मानिसको मृत्यु भएको छ। घटनास्थलबाट नेपाली शान्ति सैनिकको गार्ड युनिटको शिविर करिब 113 किलोमिटरको दूरीमा रहेकाले कुनै क्षति नभएको र सबै सुरक्षित अवस्थामा रहेको सैनिक प्रवक्ता कृष्ण प्रसाद भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ीबाट हजारौं बेपत्ता भएकाले मृतकको संख्या बढ़न सक्ने अनुमान गरिएको छ। अधिक वर्षापछि दुईवटा बाँध फुटेकाले तटीय शहर डेर्नाको 1/4 क्षेत्र बाढ़ीले बगाइसकेको छ। नेपाली जनता र नेपाली सेनाका तर्फबाट बाढ़ी पीड़ित जनतालाई सहयोगका लागि त्यहाँ तैनात नेपाली शान्ति सैनिकले केही औषधि र चिकित्सा सामग्री पठाएको र ती सामग्री संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि एवं सहायक महासचिव मार्फत हस्तान्तरण गरिने नेपाली सेनाले जनाएको छ। अब के अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानमा सत्ता परिवर्तनको लामो समयपछि चीनले अफगानिस्तानका लागि राजदूत नियुक्त गरेको छ। सन् 2021 तालिबानले हिंसा मार्फत दोस्रो पटक सत्ता सम्हालेपछि अफगानिस्तानबाट विश्वका सबैजसो मुलुकले राजदूत फिर्ता गरेका थिए। कुनै पनि मुलुकले अफगानिस्तानसँग पुनः कूटनीतिक सम्बन्ध स्थापना नगरिसकेको सन्दर्भमा परिवर्तित अवस्थामा राजदूत नियुक्त गर्ने चीन पहिलो मुलुक बनेको छ। चीनले नवनियुक्त राजदूतलाई द्विपक्षीय सम्बन्ध सुधार र विकसित परिस्थितिमा सहकार्य वृद्धिको जिम्मेवारी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। लिबियामा बाढ़ी सम्बन्धी चेतावनी सन्देश जारी गरेको भए धेरैको ज्यान जोगिने अवस्था रहेको संयुक्त राष्ट्रसंघको विश्व मौसम संगठनले जनाएको छ। लिबियामा दुई थरी सरकार सक्रिय छन् जुन अवस्थाका कारण विपदप्रति तत्काल र संयोजित प्रतिक्रिया जनाउने कार्यलाई गाह्रो बनाएको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ। विनाशकारी बाढ़ी निम्त्याएको समुद्री आँधी लिबियातर्फ अघि बढ़दै गर्दा त्यहाँका दुवै सरकारहरूले बेग्ला बेग्लै सावधानीको उपायको घोषणा गरे पनि समन्वय हुन नसक्दा ठूलो क्षति भएको छ। त्यहाँ 10,000 भन्दा बढ़ी मानिसहरू हराइरहेका छन्। 10,000 विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघीय निकायका अनुसार 6,000 भन्दा बढ़ीले ज्यान गुमाइसकेको आशंका गरिएको छ। डेर्नाका नगर प्रमुखले मृतकको संख्या 18,000 20,000 पुग्न सक्ने अनुमान व्यक्त गरेका छन्। लेबननको सबैभन्दा ठूलो प्यालेस्टाइनी शिविरमा भएको झडपमा कम्तीमा 6 मृत्यु भएको र 1 दर्जन भन्दा बढ़ी गम्भीर घाइते भएको अन्तर्राष्ट्रिय संचार संस्थाहरूले संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगलाई उद्धृत गर्दै समाचार दिएका छन्। युरोपेली केन्द्रीय बैंक ईसीबीले राष्ट्रहरू उच्च मुद्रास्फीतिसँग जुझिरहेका बेला प्रमुख ब्याजदरलाई कीर्तिमानी उचाइमा पुर्याएको छ। बैंकले आफ्नो ब्याजदर वृद्धिको चक्र समाप्त हुन सक्ने संकेत गरेको छ। अब आर्थिक समाचार।
नेपाल राष्ट्र बैंकले 9,04,00,00,000 रूपियाँ बराबरको विकास ऋण पत्र बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले बिहिबार सूचना जारी गर्दै 6 अवधिको विकास ऋण पत्र 2086 बिक्री गर्न लागेको जनाएको छ। विकास ऋण पत्र बोलकबोल प्रक्रियाबाट बिक्री हुने र खरिदका लागि बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिन सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। काठमाडौँको भिरकुटी मण्डपमा मंगलबारदेखि शुरू भएको नाडा अटो शोमा अवलोकनकर्ताहरूको आकर्षण निकै देखिएको छ। नाडा अटो मोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले नाडा अटो शोमा विद्युतीय सवारी साधनप्रति अवलोकनकर्ताहरूको चासो बढ़ी देखेको र त्यसै अनुरूप विद्युतीय सवारी साधन ईभीको बुकिङ पनि उल्लेख्य रूपमा भइरहेको बताउनुभयो। कोविड-19 महामारीका कारण 3 नाडा अटो शो भएकाले पनि दर्शकको आकर्षण बढ़ेको आयोजकले जनाए मंगलबार शुरू भएको नाडा अटो शो भदौ 31 गते आइतबारसम्म चल्नेछ। कोविड-19 पछि थला परेको नेपालको पर्यटन क्षेत्र विस्तारै चलायमान बन्दै गएको छ। काठमाडौँ सहित पर्यटकीय नगरी पोखरा र त्यस आसपासका क्षेत्र लुम्बिनी, जनकपुर, इलाम लगायतका पर्यटकीय गन्तव्यहरूमा विस्तारै पर्यटन क्षेत्रले लय लिन थालेको पर्यटनविद अवधेश दासले बताउनु भएको छ। भूकम्पपछि क्षति पुगेका काठमाडौँका ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरूको पुनर्निर्माणसँगै पर्यटकका लागि खुल्ला गरिएपछि ती क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ़दै गएको र त्यसले पर्यटन क्षेत्रलाई चलायमान बनाएको पनि पर्यटनविद दासले बताउनुभयो। यस्तै काठमाडौँ स्थित पशुपति क्षेत्र, मुस्ताङको मुक्तिनाथ क्षेत्र, लुम्बिनी, जनकपुर लगायतका क्षेत्रमा धार्मिक पर्यटकहरूको आवागमनले पर्यटन क्षेत्र लयमा फर्किन थालेकाले ती क्षेत्रहरूमा पर्यटक आकर्षित गर्ने प्याकेजहरूका साथ अगाडि बढ़न सके पर्यटन व्यवसाय थप चलायमान हुने त्यस क्षेत्रका जानकारहरूको भनाई छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार खेलकुदमा लगानी बढ़ाउन र खेल पूर्वाधारको वृद्धि विकासमा प्रयत्नशील रहेको बताउनु भएको छ। चीनको हुन्झाउमा हुने 19 एसियाली खेलकुदमा सहभागी हुने टोलीलाई विदाई गर्न आयोजित कार्यक्रममा प्रचण्डले यस्तो प्रतिक्रिया दिनुभएको हो। आगामी असोज 6 शुरू हुने एसियाली खेलकुदमा नेपालको तर्फबाट 29 खेलका 253 खेलाड़ी सहभागी हुँदैछन्। युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलाड़ीको सेवा सुविधा बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। नेपाली ओलम्पिक कमिटी एनओसीका अध्यक्ष जीवराम श्रेष्ठले अन्य देशको तुलनामा खेल पूर्वाधार नरहेकाले चीन पुग्दा प्रधानमन्त्री र यस विषयमा छलफल गर्ने अपेक्षा राखेको बताउनुभयो। नेपालको तर्फबाट बास्केटबल, पौडी, कुस्ती, ट्रायथल र आर्चरी 4, एथलेटिक, जुडो, कराते र ब्याडमिन्टनमा 8, बक्सिङमा 13, ब्रेकिङ डान्स र क्रोइङमा 1, क्रिकेटमा 15 र ई स्पोर्टमा 23 खेलाड़ीको सहभागिता जनाउनेछन्। त्यस्तै फेन्सिङ, टेबल टेनिस, स्क्याप टेनिस र गल्फमा 6, फुटबलमा 22, ह्याण्डबलमा 16, कपर्दी उसु र रब्बीमा 12, साइक्लिङ र सुटिङमा 2, तेक्वान्दोमा 11, भलिबलमा 24 र भारोत्तोलनमा 5 खेलाड़ीको सहभागिता रहनेछ।
अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बद्रिरही लुम्बिनी, सुदूरपश्चिम, कर्णाली, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र मध्य प्रदेशका 1-2 स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 95%, आज दिउँसो दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:49 भयो भने सूर्यास्त भरे साँझ 6:10 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। हेटौँडामा बिरामीका आफन्तबाट चिकित्सक कुटिएपछि सन्चो अस्पतालका चिकित्सकहरूद्वारा सामूहिक राजीनामाको चेतावनी, चिकित्सकमाथि आक्रमण गर्नेलाई कानून बमोजिम कार्यवाही गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रतिबद्धता, संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेमुवाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि, प्रतिनिधि सभा र राष्ट्रिय सभाद्वारा नेमुवाङको निधनमा शोक प्रस्ताव पारित, सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान नरोक्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीद्वारा जानकारी र तालिबानको सत्तारोहणपछि पहिलो पटक चीनद्वारा अफगानिस्तानमा राजदूत नियुक्त। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।